तो आइए हम भी इन सारी दुआओं को दोहराते हैं और दुआ भी करेंगे कि अभी यहाँ ऐसे ही पढ़ेंगे, इसके बाद अल्लाह ताला हमें इसको रात को भी पढ़ने की तौफीक अता फरमाए।
ये नींद से बेदार होने की दुआएं। अल्लाहु अकबर, अल्हम्दुलिल्लाह, सुबहानल्लाह व बिहम्दी, सुबहानल मलिक अल-कुद्दूस, अस्तगफिरुल्लाह, ला इलाहा इल्लल्लाह, अल्लाहुम्मा इन्नी أعوذ بك من ضيق الدنيا وضيق يوم القيامة. اللهم اغفر لي واهدني وارزقني وعافني. لا إله إلا الله وحده لا شريك له، له الملك وله الحمد وهو على كل شيء قدير. الحمد لله وسبحان الله ولا إله إلا الله، والله أكبر، ولا حول ولا قوة إلا بالله. اللهم اغفر لي. بسم الله الرحمن الرحيم. إن في خلق السماوات والأرض واختلاف الليل والنهار لآيات لأولي الألباب. الذين يذكرون الله قياما وقعودا وعلى جنوبهم ويتفكرون في خلق السماوات والأرض، ربنا ما خلقت هذا باطلا سبحانك فقنا عذاب النار. ربنا إنك من تدخل النار فقد أخزيته، وما للظالمين من أنصار. ربنا أن آمنوا بربكم فآمنا، ربنا فاغفر لنا ذنوبنا وكفر عنا سيئاتنا وتوفنا مع الأبرار. ربنا وآتنا ما وعدتنا على رسلك ولا تخزنا يوم القيامة، إنك لا تخلف الميعاد. فاستجاب لهم ربهم أني لا أضيع عمل عامل منكم من ذكر أو أنثى، بعضكم من بعض. فالذين هاجروا وأخرجوا من ديارهم وأوذوا في سبيلي وقاتلوا وقتلوا لأكفرن عنهم سيئاتهم لأكفرن عنهم سيئاتهم ولأدخلنهم جنات تجري من تحتها الأنهار ثوابا من عند الله والله عنده حسن الثواب لا يغرنك تقلب الذين كفروا في البلاد متاع قليل ثم مأواهم جهنم وبئس المهاد لكن الذين اتقوا ربهم لهم جنات تجري من تحتها الأنهار خالدين فيها نزلا من عند الله وما عند الله خير للأبرار وإن من أهل الكتاب لمن يؤمن بالله وما أنزل إليكم وما أنزل إليهم خاشعين لله لا يشترون بآيات الله ثمنا قليلا أولئك لهم أجرهم عند ربهم إن الله سريع الحساب يا أيها الذين آمنوا اصبروا وصابروا ورابطوا واتقوا الله لعلكم تفلحون اللهم لك الحمد أنت قيم السماوات والأرض ومن فيهن ولك الحمد لك ملك السماوات والأرض ومن فيهن ولك الحمد أنت نور السماوات والأرض ولك الحمد أنت ملك السماوات والأرض ولك الحمد أنت الحق ووعدك الحق ولقاؤك حق وقولك الحق والجنة حق والنار حق والنبيون حق ومحمد حق والساعة حق اللهم لك أسلمت وبك آمنت وعليك توكلت وإليك أنبت وبك خاصمت وإليك حاكمت فاغفر لي ما قدمت وما أخرت وما أسررت وما أعلنت أنت المقدم وأنت المؤخر لا إله إلا
بہت ہی خوبصورت ٹاپک ہے. ہمیشہ ہی ہمیں حسرت بھی ہوتی ہے اور ہونی بھی چاہیے, خواہش بھی ہونی چاہیے کہ اللہ مجھے تہجد گزار بنا دے. क्योंकि जितना ज्यादा आप तहज्जुद की कोशिश करेंगे ना, दिल की खुशी बढ़ जाएगी। सीधी सी बात है, लंबी बात ही ना करें। सवाब नफे नुकसान को मत तोलिए, आपका दिल खुश होगा। जब मालिके कायनात दुनिया में नजूल फरमा कर कहे कि आओ मुझसे मांगो, तो है कोई जो महरूम रहे? कोई भी नहीं। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए। अब इंशाल्लाह हम नेक्स्ट टॉपिक, इसी के अंडर एक सब टॉपिक है कि नबी सल्लल्लाहु अलैहि वसल्लम की अपनी तहज्जुद कैसी थी। ये बहुत ही अहम बात है, क्योंकि नबी सल्लल्लाहु अलैहि वसल्लम की नमाज़ों को ही तो हमने इस वक्त फोकस किया हुआ है। तो जैसी आपकी नमाज थी, जो आपका तरीक़ाकार था, अगर वो हमारा भी वही हो गया, तो हमें इंशाल्लाह उम्मीद लगेगी कि अल्लाह ताला हमारे लिए आसानियां फरमा देंगे। और ये जितने अज़कार आपने पढ़े ना, देख के पढ़ना शुरू कर दें, एक एक को जहन में रखना शुरू कर दें, यानी याद करना है कितनी दफ़ा क्या। और जब चीज़ एक आपके अमल का हिस्सा बन जाती है ना, तो उसके बाद फिर उसको याद रखना बहुत आसान होता है। तो आइए देखते हैं कैफियतुस सलातुल नबी सल्लल्लाहु अलैहि वसल्लम, यानी नबी सल्लम की तहज्जुद की नमाज की क्या कैफियत होती थी। दिल तो चाह रहा है कि आपको अपनी आंखों से देखें, सोच के भी अच्छा लग रहा है, लेकिन आइए आपके बोले हुए लफ्जों ही की रोशनी में देखते हैं, और सहाबा कराम का आपको देखना कि आप कैसे नमाज पढ़ते थे। और पहली दुआ कर लेते हैं अल्लाह से कि अल्लाह हमें भी नबी सल्लम की तरह की तहज्जुद पढ़ने की तौफीक अता फरमा। सोच के भी दिल में कुछ हो रहा है कि कुर्ब का वो क्या समा होगा, कि वो दिल जिस पर रब का कलाम नाजिल हो रहा है, वो इंसान रब से बात करे। ये है दो आलम से करती है बेगाना दिल को, अजब चीज़ है लज्जत आशनाई। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की नमाज तहज्जुद का हुस्न और तूल बयान ही नहीं हो सकता जी, यानी क्या उसकी बात कीजिए। और ये बुखारी की रिवायत है 1147। अबू जर से रिवायत, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने तहज्जुद में क्याम किया और इस एक आयत को आजजी से बार बार पढ़ते पढ़ते ही सुबह कर दी। इन तुअज्जिब हुम फइन्नहुम इबादुक वइन तग़फिर लहुम फइन्नका अंतल अज़ीज़ुल हकीम। अगर तू इन्हें अजाब दे तो वो तेरे ही बंदे हैं, और अगर इन्हें मुआफ़ कर दे तो यकीनन तू ही सब पर गालिब और कमाल हिकमत वाला है। सूरत मायदा की आयत नंबर 118, और सुनन निसाई की ये रिवायत है 1011। क्यों एक आयत पढ़ रहे थे? पूरा कुरान था आपके सीने में, रिक्कत की वजह से, आजजी की वजह से, अल्लाह की रहमत को जोश दिलाने की वजह से, कि अल्लाह हैं तो गुनाह करने वाले लेकिन हैं तेरे ही बंदे। और ये जो बात है ना, इन तुअज्जिब हों फिन हों इबादुक, देखिएगा अजाब के साथ ही बंदे का लफ्ज़ लगा दिया कि अल्लाह को अपने बंदे से प्यार है, और तगफिर अल्लाह के साथ कह दिया, वैसे ना ही बख्श, तू तो गालिब है, हकीम है। यानी इतना अदब है इस एक जुमले में, अल्लाह की मोहब्बत का रंग भी है और अदब का रंग भी झलकता है। सुभान अल्लाह। हज़रत हुज़ैफ़ा रज़ी अल्लाह अन्हु ने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को तहज्जुद पढ़ते देखा। वो कहते हैं कि सूरत फातिहा के बाद आपने सूरत बकरा पढ़ी, फिर रुकू किया, और आपका रुकू आपके क्याम की माने था, क्याम की तरह रुकू भी बहुत तवील किया। फिर आपने रुकू से सर उठाया और आपका कौमा आपके रुकू की माने था, रुकू की तरह कौमा भी लंबा किया। फिर आपने सजदा किया और आपका सजदा आपके कौमे की मानित था, कौमे की तरह सजदा भी तवील किया। फिर सजदे से सर उठाया और आप दोनों सजदों के दरमियान जलसे में अपने सजदे के मानित बैठे थे, सजदे की तरह जलसे में भी देर लगाई और नहायत इत्मीनान से बैठे। इसी तरह आपने 4 रकतों में सूरत बकरा, आले इमरान, निसा और माईदा पढ़ी। अल्लाह अकबर कबीरा। अबू दाऊद की रिवायत है 874, सही रिवायत है। ये 4 सूरतें हमने एक साल में पढ़ी हैं आयत बायत में, और आप देख लीजिए कितने पारे बनते हैं सूरत मायदा तक, 7वें पारे के मिड पे जाके पूरी होती है ऑलमोस्ट, एक नमाज में सिर्फ 4 रकतों में, और एक एक सूरत। और कुरान पाक की तवील तरीन सूरतें हैं। अल्लाह ताला हमें भी इतना सब्र और हौसला दे। कैसे हमसे तो नहीं होता? देखिए, जितना आप तकवे को इस्तेमाल करते जाएंगे ना, और कुरान पढ़ने को दिल करेगा। ऐसे ही जैसे गाड़ी में पेट्रोल डाल लेना, तो जब गाड़ी चलाएंगे तो वो पेट्रोल कम हो जाएगा। इसी तरह ये चीज़ें हमारे अंदर ईमान लाती हैं। अल्लाह हमें इसकी तौफीक दे। तो ये थी अल्लाह के नबी की इतना मज़े तहज्जुद, सिर्फ 4 रकतों में 7.25 पारे पड़े, फिर रुकू, कौमा, सजदा और जलसे की तवालत, लंबे लंबे सजदे, और फिर इनमें कसरत से तस्बीहात और दुआएं पढ़ना, ये सिर्फ आप ही का काम था। अल्लाह ने आपसे ये ले लिया। हम होते 100 नफिल पढ़ लेते हैं। यहाँ ये नोट कीजिएगा, क्वांटिटी नहीं, क्वालिटी। जी, ये मुराद है। हज़रत हुज़ैफ़ा रज़ी अल्लाह अन्हु बयान करते हैं कि मैं एक रात नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के साथ नफली नमाज में शरीक हुआ। आपने सूरह बकरा शुरू की। मैंने सोचा कि आप 100 आयात पढ़कर रुकू में जाएंगे, मगर आप पढ़ते चले गए। मैंने ख्याल किया कि सूरह बकरा को 1 रकत में ख़त्म करेंगे, लेकिन आप पढ़ते ही रहे। आपने सूरह बकरा ख़त्म करके सूरह निसा शुरू कर ली, फिर इसे ख़त्म करके सूरह आल इमरान पढ़नी शुरू कर दी, और ये सूरत भी ख़त्म कर दी। आप नहायत आहिस्तगी से पढ़ते जाते थे। जब ऐसी आयत की तिलावत करते जिसमें तस्बीह का जिक्र होता, तो सुबहान अल्लाह कहते। अगर कुछ मांगने का जिक्र होता तो सवाल करते। अगर पनाह मांगने का जिक्र होता तो औज़ु बिल्लाह पढ़ते। सूरत आल इमरान ख़त्म करने के बाद आपने रुकू किया। हजम हो रही है ये बात? हम तो तसव्वुर भी नहीं कर सकते। ये मुस्लिम की रिवायत है 772। और कोई ये नहीं था कि पेट भरे हुए थे और खूब ताकतें थीं। इस पे जरा सा तो सोचें आज हम। 1 रकत, 2री रकत, ये करने की जरूरत है। ये है स्पिरिचुअल डोज। ये है कुमिल लैला इल्ला कलीला, थोड़ा जागिए, थोड़ा सोइए, सारी रात ना जागा करें। इन्ना लका फिन नहारी सबहन तवीला, सुबह में आपको बड़े काम है। अल्लाह में अपने नबी के नक्शे पा पे चलने वाला बना दे। इससे एक और बात भी पता लग गई, और वो क्या कि तिलावत कुरान में तरतीब का ख्याल रखना ज़रूरी नहीं, क्योंकि आप देख रहे हैं कि आप आल इमरान की तिलावत सूरह निसा के बाद की, हालांकि वो तरतीब में पहले आती है। फिर इस तरह ये बीच में सुबहान अल्लाह कहना, औज़ु बिल्लाह कहना, पनाह मांगना, तो नमाज में एक डायलॉग चलता है, उसका इजहार है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत अब्दुल्लाह बिन अमर से फरमाया, मुझे बताया गया कि तुम सारी रात नफल पढ़ते हो और दिन को रोज़ा रखते हो। अगर तुम ऐसा करोगे तो तुम्हारी आँख कमज़ोर और तबीयत सुस्त हो जाएगी। तुम्हारी जान और तुम्हारे बाल बच्चों का भी तुम पर हक है, इसलिए रोज़ा रखो और इफ्तार भी करो, रात को क़याम करो और सोया भी करो। बुखारी की रिवायत, बाब 20, हदीस 1153। कैसा प्यारा बैलेंस दीन है हमारा, सबके हक दो फिर चलो। क्या पता चला कि किसी उम्मती का सारी रात इबादत में गुजारना दुरुस्त नहीं? वल्लाहु आलम। अल्लाह के नबी 3 दिन से कम मुद्दत में कुरान मजीद ख़त्म करना पसंद नहीं फरमाते थे। आपने अब्दुल्ला बिन अमर रज़ी अल्लाहु अन्हुमा से फरमाया, 1 माह में कुरान पाक ख़त्म कर लिया करो। उन्होंने अर्ज़ की कि मैं इससे ज़्यादा तिलावत करने की ताकत रखता हूँ। आपने फरमाया, तो 20 दिन में ख़त्म कर लिया करो। उन्होंने कहा, मैं इससे ज़्यादा ताकत रखता हूँ। आपने फरमाया, चलो 10 दिन में ख़त्म कर लिया करो। उन्होंने कहा, मैं इससे ज़्यादा ताकत रखता हूँ। आपने फरमाया, 7 दिन में ख़त्म कर लिया करो, इससे ज़्यादा की इजाज़त नहीं। जी, ये देखिए हदीस है कि आम लोगों के लिए इससे ज़्यादा की इजाज़त नहीं, और ये बुखारी की रिवायत है 5054 और सही मुस्लिम 1159। फिर आपने इन्हें कुरान मजीद 3 दिन में ख़त्म करने की इजाज़त दे दी और फरमाया, इस शख्स ने कुरान पाक को पूरी तरह समझा ही नहीं जिसने 3 दिन से कम मुद्दत में कुरान पाक ख़त्म किया। ऑफ कोर्स आप देखा करें लोग कैसे जल्दी जल्दी पढ़ते हैं एंड पे कुरान पूरा करने के लिए, सपारे पे सपारा पढ़ा जा रहा है। और ये रिवायत देखिए अबू दाऊद की 1390 है और तिरमिजी में 2949। तो सलीके से नमाज पढ़नी चाहिए, ऐसे नहीं कि बस ख़त्म करने वाली बात है। फिर इसी तरह से आपने फरमाया, جو شخص رات کے نوافل میں 200 آیات تلاوت کرتا ہے وہ اطاعت گزار اور مخلص لوگوں میں شمار ہوتا ہے. اللہ ہمیں ایسے ہی لوگوں میں شامل کر لے. یہ روایت ہے المستدرک کی جلد 1 309 اور حدیث ہے 1161 اور ابن خزیمہ 1143, یعنی صحیح روایت ہے, یہ حسن درجے کی ہے. نبی کریم صلی اللہ علیہ وسلم ساری رات نوافل نہیں پڑھتے تھے, جی یہ بھی نوٹ کریے گا, صحیح مسلم کی روایت 746. عموماً ہمارے کلچر میں لوگ لیلت القدر کے نام پہ پوری رات جاگتے ہیں, ساری رات نوافل. دیکھیے آگے آپ پڑھیں گے انشاءاللہ. ایون اس طرح کے قیام اللیل میں بھی ساری رات نماز پڑھنے کا طریقہ نہیں تھا آپ کا. آپ صلی اللہ علیہ وسلم کی تین دعائیں, حضرت خباب بن ارت رضی اللہ عنہ جو بدری صحابی ہیں, ایک رات نبی اکرم صلی اللہ علیہ وسلم کے ساتھ تھے. فرماتے ہیں کہ آپ تمام رات بیدار رہے اور نوافل ادا کرتے رہے یہاں تک کہ صبح صادق ہو گئی. جب آپ نے نماز سے سلام پھیرا تو حضرت حباب نے عرض کی, اے اللہ کے رسول, میرے ماں باپ آپ پر قربان, آج رات آپ نے جس طرح نوافل پڑھے اب سے پہلے میں نے کبھی آپ کو اس طرح نماز پڑھتے ہوئے نہیں دیکھا. آپ نے فرمایا, تم نے ٹھیک کہا, یہ وہ نماز تھی جس میں اللہ کے ساتھ اشتیاق یعنی شوق محبت پڑھایا گیا اور اس کے عذاب سے پناہ مانگی گئی. چنانچہ میں نے اللہ تعالیٰ سے تین دعائیں کی یا تین سوال کیے جن میں سے دو قبول ہوئے. ایک سوال یہ ہے کہ اللہ میری امت کو سابقہ امتوں کی طرح تباہ و برباد نہ کرے, اسے اللہ تعالیٰ نے قبول فرمایا. دوسرا سوال یہ ہے کہ میری ساری امت پر بیک وقت دشمنوں کو غلبہ حاصل نہ ہو, یہ بھی قبول کر لیا گیا. پھر میں نے سوال کیا کہ امت محمدیہ میں اختلاف رونما نہ ہو, لیکن اسے قبول نہیں کیا گیا. اور آج آپ دیکھ لیجئے کہ کتنے فرقے واریت کے معاملے اور تفرقے ہیں. یہ روایت نسائی کی ہے 1639 اور اسی طرح ترمذی میں 2175 اور ابن حبان 1830. تو اسے کیا پتہ چلتا ہے کہ اللہ چاہے تو نبی کی دعا سنے, نہ چاہے تو ان کی بھی نہ سنے. تین میں سے دو سن لے, ایک نہ سنے, اللہ کی مرضی. کیونکہ دعاؤں کی قبولیت کا اختیار اللہ نے کسی اور کو نہیں دیا. جیسے کچھ اختیار ہوتے ہیں نا, بندہ کسی کو نہیں دیتا. ان میں سے ایک ہے, لکھ لیں یہ بات, ایون نبی کو نہیں دیا تو آج کیسے لوگ بزرگوں کے نام پہ اتنی کہانیاں گھڑتے ہیں کہ آپ نے فلاں کو زندہ کر دیا اور اس کو اس کی ڈوبتی ہوئی برات کو بچا لیا. آپ کبھی ایگزیجریشن اور غلوف کی حد تو دیکھیے, بزرگوں تک کے اوپر اتنی باتیں کر دی گئیں جبکہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ ایسا نہیں تھا. کیونکہ ضرورت ہے اس بات کی کہ اس موضوع کو چھیڑا جائے, اس کے بغیر ہماری امت کی اصلاح نہیں ہوگی. رسول اللہ صلی اللہ علیہ وسلم رات کے نوافل میں کبھی سری یعنی آہستہ اور کبھی جہری یعنی بلند آواز سے قرأت فرماتے تھے. یہ روایت ہے جی, ترمذی کی روایت 449, صحیح سند ہے, اور 1354 ہے ابن ماجہ کی. ایک چھوٹی سی وضاحت ہے کہ اللہ کے نبی کا ساری رات نماز پڑھنے کا معمول نہیں تھا, مگر کبھی کبھار ایسا بھی کر لیتے تھے. جیسا کہ اس حدیث میں صبح تک نماز پڑھنے کا ذکر ہے, یا سنن نسائی کے حوالے سے ابو ذر کی حدیث پیچھے گزر چکی. آپ نے ایک ہی آیت پڑھتے پڑھتے صبح کی یا رمضان المبارک کے آخری عشرے کی راتوں میں احیا لیلہ تمام شب عبادت کی, یعنی یہ آپ کے سامنے روایت موجود ہے صحیح بخاری 2024. تو اس سے کیا پتہ چلتا ہے کہ کبھی کبھی آپ اس طرح سے آخری راتوں میں سے ایک رات جاگ لیتے تھے. چنانچہ ساری رات جاگ کر عبادت کرنے کو معمول بنا لینا اور اس پر ہمیشگی کرنا یا اکثر ایسا کرنا خلاف سنت ہے, لیکن کبھی کبھار ایسا کرنے میں کوئی حرج نہیں. اور یہ روایت کیا ہے, صفت الصلاۃ, ناصر الدین البانی صاحب کی کتاب ہے, پیج 105. جب نبی صلی اللہ علیہ وسلم گھر میں نوافل ادا کرتے تو حجرے میں آپ کی قرأت سنائی دیتی تھی, یعنی آواز تھوڑی سی اونچی ہوتی تھی. یہ ابو داؤد کی روایت ہے 1327 اور حسن درجے کی روایت ہے. آپ ایک رات باہر نکلے تو آپ نے دیکھا کہ ابو بکر صدیق آہستہ قرأت سے نوافل پڑھ رہے ہیں اور حضرت عمر رضی اللہ عنہ نوافل میں اونچی آواز سے قرأت کر رہے ہیں. جب وہ دونوں رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے تو آپ نے حضرت ابو بکر صدیق رضی اللہ عنہ سے فرمایا، اے ابو بکر، رات میں آپ کے پاس سے گزرا تو آپ پست آواز سے نوافل پڑھ رہے تھے. انہوں نے عرض کی، اللہ کے رسول، جس اللہ سے میں سرگوشی کر رہا تھا اس تک میری آواز پہنچ رہی تھی، یعنی مقصد پورا ہو رہا تھا. پھر آپ نے حضرت عمر سے کہا، رات کو میرا آپ کے پاس سے گزر ہوا، آپ اونچی آواز میں قرت کے ساتھ نفل پڑھ رہے تھے. انہوں نے عرض کی، اللہ کے رسول، میں سوئے ہوئوں کو بیدار کرنا چاہتا تھا تاکہ وہ بھی تہجد پڑھیں، اور شیطان کو بھگانے کا ارادہ رکھتا تھا. اس پر آپ نے ابو بکر کو ذرا اونچی آواز سے اور عمر کو ذرا نیچی آواز سے پڑھنے کا حکم دیا. جی، ابو داؤد کی روایت ہے 1329 اور ابن خزیمہ 1161 اور ابن حبان 656 اور المستدرک حاکم 310 جلد ایک ہے. تو آپ دیکھ رہے ہیں کہ کتنا نیچرل سا انداز تھا نا آپ کا چیزوں کو کرنے کا. چلیے، آپ کی نماز شب کا معمول کیا تھا؟ حضرت عائشہ صدیقہ فرماتی ہیں، اللہ کے نبی کی نماز شب کیا تھی، رمضان ہوتا یا غیر رمضان؟ رسول اللہ رات کی نماز بالعموم 11 رکعت سے زیادہ نہیں پڑھتے تھے. پہلے آپ 4 رکعت پڑھتے تھے. ان رکعتوں کی خوبی اور لمبائی کچھ نہ پوچھو. پھر آپ 4 رکعت پڑھتے، ان کی خوبی اور لمبائی کا بھی کچھ نہ پوچھو. پھر آخر میں آپ 3 رکعت وتر پڑھتے تھے، آخر میں، یعنی جب سونے کا ارادہ ہوتا. یہ بخاری کی روایت 1147 اور مسلم 738. قیام اللیل کا طریقہ کیا تھا؟ رسول اللہ صلی اللہ علیہ وسلم کا بالعموم وتر پڑھنے کا طریقہ حضرت عائشہ صدیقہ یوں بیان فرماتی ہیں کہ آپ نماز عشاء سے فجر تک 11 رکعتیں پڑھتے، ہر 2 رکعتوں پر سلام پھیرتے اور ایک وتر پڑھتے تھے. یہ مسلم کی روایت ہے، حدیث 122 اور 736. آپ نے ہمیں بھی یہی تعلیم دی، چنانچہ حضرت ابن عمر رضی اللہ عنہما سے روایت کہ آپ نے فرمایا، رات کی نماز 2-2 رکعت ہے، جب صبح صادق ہو جانے کا خدشہ ہو تو 1 رکعت پڑھ لو. یہ 1 رکعت پہلی ساری نمازوں کو طاق بنا دے گی، یعنی شروع میں 2-2 تھی اور آخر میں 3 کر لو. یہ بخاری کی روایت ہے 990، 993 اور مسلم میں 749. آپ نے رات کا قیام کیا، پہلے 2 ہلکی رکعتیں پڑھی، پھر 2 طویل رکعتیں پڑھی، اس کے بعد ان سے ہلکی 2 طویل رکعتیں پڑھی، پھر ان سے ہلکی 2 رکعتیں پڑھی، یعنی پہلی سب سے لمبی تھی، یہ مراد ہے. اس کے بعد ان سے ہلکی 2 رکعتیں، پھر ان سے ہلکی 2 رکعتیں اور پھر 1 رکعت وتر پڑھا. یہ 13 رکعتیں ہوئیں. آپ کی ہر 2 رکعتیں پہلی والی 2 رکعتوں سے ہلکی ہوتی تھی. سبحان اللہ. یہ روایت ہے صحیح مسلم کی 765. شروع میں انرجی بھی زیادہ ہوتی ہے نا، تو شروع میں لمبی پڑھ لینی چاہیے، بعد میں ہلکی. حضرت عائشہ بیان فرماتی کہ رسول اللہ صلی اللہ علیہ وسلم 1 رکعت وتر پڑھتے تھے، آخری 2 رکعتوں اور 1 رکعت کے درمیان سلام پھیر کر بات چیت بھی کرتے تھے، یعنی فرق کرنے کے لیے دونوں میں. اور یہ روایت ہے ابن ماجہ کی، حدیث 1177 اور اسی طرح مصنف ابن ابی شیبہ 291 جلد 2 ہے اور حدیث کا نمبر ہے 6803 اور صحیح مسلم میں 736 بھی ہے. اور بھی ریفرنسز لکھے ہوئے ہیں، بعد میں پڑھ لیجئے گا. ابن عمر سے روایت ہے کہ اللہ کے نبی وتر کی 2 اور 1 رکعت میں سلام سے فصل جدائی کرتے، یعنی وتر کی 2 رکعتیں پڑھ کے سلام پھیرتے، پھر 1 رکعت دوبارہ پڑھتے، یعنی اس کو کہتے ہیں 2 سلاموں کے ساتھ وتر پڑھنا. ٹھیک ہے. اور یہ روایت ہے ابن حبان 2424، ایک اور نسخے میں 2433 بھی ہے اور فتح الباری کی جلد 2 میں 482 پر بھی ہے. یعنی اب سمجھ لیجئے گا ساری باتوں کا خلاصہ، 3 وتر بھی اس طرح پڑھتے تھے کہ 2 رکعت پڑھ کر سلام پھیرتے اور پھر اٹھ کر 3ری رکعت الگ پڑھتے. ٹھیک ہے. جیسے ہم 2 رکعت پڑھ کے بس سلام بھی، پھر 1 رکعت اللہ اکبر کہا رکوع میں جانے سے پہلے، یا بعد آپ نے دعائے وتر پڑھی، پھر رکعت پوری کی اینڈ تک اور سلام پھیر لیا. ٹھیک ہے. پہلے 2 پھر 1، اور اگر 3 اکٹھی پڑھتے تو اکٹھی پڑھتے. حضرت ابن عباس رضی اللہ عنہ کہتے ہیں کہ امیر المومنین حضرت معاویہ نے ایک ہی وتر پڑھا. حضرت ابن عباس نے فرمایا کہ انہوں نے صحیح کام کیا, وہ فقیہ ہیں اور صحابی بھی ہیں. دیکھ لیجئے وتر اصل میں ایک ہی ہے. یہ جو دو ایکسٹرا ہم نے شروع میں پڑھے نا, یہ نفل ہوتے ہیں. اور یہ روایت بخاری کی ہے 3764 اور 3765. پھر اسی طرح سے آپ دیکھیے کہ امام مروزی کہتے ہیں کہ یہ فصل وتر کی دو رکعتوں کے بعد سلام پھیر کر ایک رکعت الگ پڑھنے والی احادیث زیادہ ثابت ہے. حضرت عائشہ سے روایت کہ رسول اللہ صلی اللہ علیہ وسلم رات کو کبھی 7 کبھی 9 اور کبھی 11 رکعتیں پڑھتے تھے. جی یہ روایت دیکھ لیجئے, بخاری کی روایت 1139. ساری بات سے کیا خلاصہ؟ کہ رسول اللہ نے قیام اللیل 7 رکعت سے 13 رکعت تک فرمایا, یعنی 7 کم سے کم کہہ لیجئے اور 13 زیادہ سے زیادہ. اب یہ ذرا وتر کا موضوع سمجھے, 5 3 اور 1 وتر. ابو ایوب رضی اللہ عنہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا وتر ہر مسلمان پر حق ہے, لہذا جو شخص 5 رکعت وتر پڑھنا چاہے تو 5 رکعت پڑھے, اور جو کوئی 3 رکعت وتر پڑھنا چاہے تو 3 رکعت پڑھے, اور جو کوئی 1 رکعت وتر پڑھنا چاہے تو 1 رکعت وتر پڑھے. جی یہ روایت ہے ابو داؤد کی 1422 اور 1190 اور حاکم میں پہلی جلد 302 303 اور ابن حبان میں آپ کہہ لیجئے کہ روایت جو ہے وہ 670. تو کیا خلاصہ نکلا؟ کہ ہمارے ہاں جو وتر کا ایک بالکل رسمی طریقہ ہے وہ ایک طریقہ ہے, لیکن بہت سارے اور مختلف چیزیں بھی ہیں. رسول اللہ صلی اللہ علیہ وسلم رات کو کل 13 رکعت پڑھتے, اس میں 5 رکعت وتر پڑھتے, اور ان 5 وتروں میں کسی رکعت میں تشہد کے لیے نہ بیٹھتے, بس آخری رکعت میں بیٹھتے. بہت نئی بات لگے گی آپ میں سے بہت ساروں کو. اور یہ روایت ہے مسلم کی 737. مراد کیا کہ 13 رکعت میں 5 رکعت وتر بھی شامل ہوتے تھے. اب آپ سوچئے نا کہ اتنا سٹیمنا چاہیے ان سب چیزوں کے لیے. 13 رکعتوں میں 5 رکعتیں وتر اور 5 میں تشہد میں نہ بیٹھتے, یعنی یہ سارے طریقے معلوم ہیں. معلوم کیا ہوا کہ وتروں کی 5 رکعتوں کے درمیان تشہد کے لیے کہیں نہیں بیٹھنا چاہیے, ٹھیک ہے, بلکہ 5 رکعتیں پڑھ کر قدم التحیات درود شریف اور دعا پڑھ کر سلام پھیرنا چاہیے. بہت ہی غیر معروف ہے ہمارے کلچر میں, آپ کو اگر نہ سمجھ آئے تو نہ کیجیے, لیکن حدیث موجود ہے. ہمارے عموماً 3 وتر پڑھے جاتے ہیں, تو آئیے ذرا اس کو بھی دیکھ لیتے ہیں تاکہ یہ موضوع پورا ہو. یہ روایت عائشہ رضی اللہ عنہا سے کہ رسول اللہ صلی اللہ علیہ وسلم پہلی رکعت وتر میں سبح اسم ربک الاعلیٰ, دوسری میں قل یا ایھا الکافرون, اور تیسری میں قل ھو اللہ احد, یعنی سورۃ اخلاص پڑھتے تھے. اور یہ روایت لے لیجئے آپ سنن الکبریٰ کی بیہقی جلد 3 38 اور حدیث ہے 4856. اسی طرح امام ذہبی اور حاکم کی المستدرک میں پہلی جلد میں 305 اور دوسری جلد میں 520 اور ابن حبان کی کتاب میں حدیث 6675 ہے. آپ نے فرمایا 3 وتر نہ پڑھو, 5 یا 7 وتر پڑھو, اور مغرب کی مشابہت نہ کرو. یہ ہے جی نیا مسئلہ جو آپ کو شاید پہلی دفعہ ملے گا. روایت لے لیجئے, پہلے دارقطنی کی ہے جلد 2 25 27 اور اسی طرح سے اور ریفرنسز بھی آپ کے سامنے ہیں کافی سارے. یہ کیا ہوا, یعنی نماز مغرب سے مشابہت نہ کرو. کیا پتہ چلا کہ وتر میں نماز مغرب کی مشابہت نہیں ہونی چاہیے؟ 3 وتر پڑھنے ہوں تو 1 تشہد اور 1 سلام کے ساتھ, یا پھر 2 تشہد اور 2 سلام کے ساتھ پڑھے جائیں. ان دونوں طریقوں میں مغرب کی نماز سے مشابہت نہیں ہوتی, سمجھ گئے؟ 2 طریقے, پہلا کیا, بس ایک ہی دفعہ آخر میں تشہد میں بیٹھنا ہے اور اسی میں اینڈ پہ سلام پھیر دینا ہے, یعنی اس میں دوسری رکعت کے بعد نہیں بیٹھنا, یہ مراد ہے. دوسرے سجدوں کے بعد فوراً کھڑے ہونا ہے, پھر آخری رکعت پڑھ کے سلام پھیریں گے. دوسرا طریقہ, 2 رکعت ایسی پڑھیے جیسے پڑھتے ہیں, پھر سلام پھیریں, پھر دوبارہ کھڑے ہوں, 1 رکعت کے لیے نیت کریں, تو دوبارہ تو یہ ہو گئے دو تشہد اور دو سلام. اللہ کے نبی نے فرمایا رات کی آخری نماز کو وتر بناؤ. بخاری کی روایت ہے یہ 472. آپ نے فرمایا کہ وتر آخر رات میں ایک رکعت ہے، یعنی ساری عبادات کر کے رات کا بالکل آخری وقت یعنی جب فجر کے قریب ہو تو پھر ایک رکعت پڑھ لیجئے. یہ مسلم کی روایت ہے 752. آپ نے فرمایا جو شخص آخر رات میں نہ اٹھ سکے تو اول شب وتر پڑھ لے، اور جو آخر رات میں اٹھ سکے وہ آخر رات وتر پڑھے، کیونکہ آخر رات کی نماز افضل ہے. مقصد بھی تو یہی ہے نا کہ رات کی نیند چھٹے. یہ روایت صحیح مسلم کی ہے 755. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے روایت کہ آپ نے اول رات، رات کے وسط اور پچھلی رات یعنی رات کے ہر حصے میں وتر پڑھے ہیں. سب اجازت ہے، اس میں کوئی گھبرانے کی بات نہیں. اور یہ دیکھ لیجئے بخاری 996 اور مسلم 745 ہے. اتنی باتوں کو اگر آپ سمجھ چکے ہیں تو الحمدللہ باقی چیزیں بھی آپ سمجھ جائیں گے اور اس کو آپ دیکھ لیں گے. چلے ہم اس کو تھوڑا سا مزید کنٹینیو کرتے ہیں. جی ہم نے ابھی تک پوری کیا کی تھی کہ کتنی رکعتیں ہیں، ٹھیک ہے؟ خلاصہ کر دیتی ہوں، وتر ایک ہی ہے، دو کے ساتھ ملا کر تین پڑھیں گے تو دو نفل اور ایک وتر، چار کے ساتھ ملائیں گے تو ایک وتر تو پانچ ہو گئے، اور اسی طرح آگے بڑھتی جائیں گی. شروع میں بھی پڑھ سکتے ہیں رات کے، بیچ میں بھی، آخر میں، تینوں طرح اللہ کے نبی نے پڑھا. اس کو دو سلاموں اور دو تشہد کے ساتھ بھی پڑھ سکتے ہیں، یعنی دو رکعت پڑھ کے سلام پھیریں اور ایک رکعت آخر میں پھر دوبارہ الگ سے پوری پڑھیں، یا پھر ایک ہی سلام پھیرنی ہے تو تشہد بھی ایک ہی ہوگا، یعنی تیسری رکعت کے لیے جب اٹھنے اس سے پہلے نہیں بیٹھیں گے، دو رکعتوں کے بعد کھڑے ہو جائیں گے اور پھر پڑھیں گے. ٹھیک ہے، ابھی تک اتنی باتیں ہوئیں، اب آگے انشاءاللہ اس کی کچھ چیزیں مزید آئیں گی کہ دعائے قنوت وغیرہ کہاں پڑھیں، رکوع سے پہلے یا بعد میں، اور اسی طرح کچھ چیزیں. سعد بن ہشام رحمہ اللہ نے حضرت عائشہ کی خدمت میں حاضر ہو کر عرض کیا، اے مومنوں کی ماں، مجھے رسول اللہ صلی اللہ علیہ وسلم کے وتر کے بارے میں بتلائیں. تو حضرت عائشہ نے فرمایا میں آپ کے لیے مسواک اور وضو کا پانی تیار رکھتی تھی، پھر جب اللہ چاہتا تو آپ کو رات کے وقت اٹھاتا تو آپ مسواک کرتے اور وضو کرتے اور نو رکعت نماز وتر پڑھتے، سات رکعتوں میں التحیات نہ بیٹھتے بلکہ آٹھویں رکعت کے بعد قعدے میں بیٹھتے، بس اللہ کو یاد کرتے. اور قعدہ کیا ہوتا ہے آپ کو بتائیے، اس کی تعریف کرتے اور دعا مانگتے، پھر سلام پھیرے بغیر کھڑے ہو جاتے، پھر نویں رکعت پڑھتے اور اس کے بعد آخری قعدے میں بیٹھ جاتے اور اللہ کو یاد کرتے اور اس کی تعریف کرتے اور اس سے دعا مانگتے، پھر سلام پھیرتے اور ہمیں اس سلام کی آواز سناتے، پھر بیٹھے بیٹھے دو رکعتیں پڑھتے. یوں آپ صلی اللہ علیہ وسلم 11 رکعت ادا فرماتے. ام المومنین حضرت عائشہ فرماتی ہیں کہ بیٹا جب رسول اللہ صلی اللہ علیہ وسلم بڑی عمر کو پہنچے اور جسم بھاری ہو گیا تو آپ 7 رکعت وتر پڑھتے تھے اور بعد میں دو رکعتیں بھی پڑھتے، یوں 9 رکعت ہو جاتی. آپ اس بات کو پسند کرتے تھے کہ اپنی نماز پر ہمیشگی کریں. جب نیند یا بیماری کا غلبہ ہوتا اور رات کو قیام نہ کر سکتے تو دن میں 12 رکعت نفل پڑھتے، اور میں نہیں جانتی کہ آپ نے ایک رات میں پورا قرآن پڑھا ہو یا ساری رات نماز پڑھی ہو یا رمضان کے علاوہ کسی اور مہینے میں پورا مہینہ روزے رکھے ہوں. یہ صحیح مسلم کی روایت ہے 746. تو اب آپ اس میں سے دیکھیں گے جب تو آپ کو اپنے لیے بہت ہی آسانی سے سمجھ آئے گا. یہ چیزیں فوراً فوراً اور سوال جو آپ سے نہیں آتی اس پہ غور و فکر کرنا چاہیے. اب اس حدیث سے دو باتیں پتہ چلتی ہیں، ایک تو یہ کہ اللہ کے نبی نے ایک سلام کے ساتھ 9 وتر پڑھے اور 7 بھی پڑھے، اور یہ جو 9 وتر تھے نا یہ وہی تھے اصل میں کہ 8 رکعت تہجد اور ایک وتر. دوسری بات کیا پتہ چلی کہ آپ ہر دو رکعتوں کے بعد التحیات نہیں بیٹھتے تھے بلکہ صرف 8ویں رکعت میں تشہد پڑھتے اور سلام پھیرے بغیر کھڑے ہو جاتے. میرا نہیں خیال آپ میں سے کبھی کسی ایک نے بھی ایسے پڑھے ہو، رائٹ؟ تو کتاب سے پڑھ کر، اللہ کے نبی کا عمل دیکھ کر، اگر ہم اس کو اس سوچ سے کریں گے کہ یہ سنت سمجھ کے کریں گے تو اس کا بھی اجر ملے گا انشاءاللہ، اور نہیں کرتے تو کوئی بڑی بات نہیں، نہ کیجیے. یعنی 8 رکعتوں تک پڑھتے گئے، 8ویں میں بیٹھیں گے، تشہد بھی پڑھیں گے، پھر کھڑے ہوں گے और आखिरी ताक रकत के आखिर में हस्बे मामूल फिर तशहुद पढ़कर सलाम फेर देते थे। तो यहाँ पे वितर यानी आपके जो मुख्तलिफ जो सारे थे वो फिर पूरे होते हैं। ठीक है, अब वितरों के बाद सलाम की दुआ ये भी ले लेते हैं। उबई बिन काब से ये रिवायत है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम वितरों से सलाम फेरकर 3 बार ये कलेमा पढ़ते और आखिरी दफा आवाज को भी बुलंद फरमाते, सुबहानल मलिकिल कुद्दूस, पाक है पादशाह निहायत पाक। जी, अबू दाऊद की रिवायत है 1430 और निसाई की रिवायत है 1733 और इब्ने हब्बान 677। फिर इसके बाद देखिए कि आपने फरमाया कोई शख्स अगर वितर पढ़े से सोया रहे यानी पिछली रात उठ ना सके या वितर पढ़ना भूल जाए तो इसे जब याद आए तो वितर पढ़ ले। ठीक है, अबू दाऊद की रिवायत है 1431 और सही सनद है और इमाम ज़ाहबी ने अल मुस्तदरिक में जिल्द एक में 302 और सही रिवायत है ये, यानी आप वितरों के आखिर में इस तरीके से पढ़ते थे। ठीक है, आपने फरमाया जो शख्स रात का वजीफा या इसका कुछ हिस्सा पढ़ने से सोया रहा और उठ न सका फिर इसे नमाज फजर से जोहर के दरमियान अदा कर लिया तो इसे रात ही के वक्त में अदा करने का सवाब मिल गया, यानी सारी रात नहीं कुछ कर सके और सोया ही रहा और फजर से जोहर के दरमियान में, ये बड़ी नई बात है आप में से कुछ लोगों के लिए। मैं इसलिए कहती हूँ कि जब मैंने भी फर्स्ट टाइम ये हदीसें पढ़ी थी तो फिर ही मुझे समझ आई थी क्योंकि हमारे कल्चर में ये है नहीं, है ना। तो अल्हम्दुलिल्लाह मुद्दत हुई पता लगे लेकिन पहली दफ़ा हैरत तो होती है। रिवायत पहले ले लीजिए, मुस्लिम की है 747। आप ज़रा इसको जज्ब कीजिए, आप रात को तहज्जुद पढ़ते हैं आदत है आपको, किसी दिन नहीं पढ़ सके कोई बात नहीं, आपको नींद तोहफे में मिल जाएगी, लेकिन कुछ लोगों को आदत होती है हाय तहज्जुद चली गई अपने ऊपर गुस्सा करेंगे तो क्या करें, फजर से जोहर यानी जब सुबह उठें सनराइज हो जाए जब मर्जी पढ़ लें तो अल्लाह उसको रात में अदा करने का सवाब देता है। आप देखिए अगर आदत डालने के लिए ये भी अमल करें कि चले रात की नियत कर लें लेकिन नहीं उठे तो फजर से लेकर जोहर में 2, 4, 6, 8 जो भी पढ़ लीजिए। हमें अपना वजीफा पूरा करना चाहिए क्योंकि अल्लाह के नबी ने फरमाया अल्लाह ताला के हाँ महबूब तरीन अमल वो है यानी सबसे प्यारा अमल जो हमेशा किया जाए चाहे वो थोड़ा ही हो। ये बुखारी की रिवायत है 6464 और 6465 और इसी तरह से मुस्लिम में 782। ठीक है, फिर इसके बाद आप देखिए कि ये जो चीज़ है इसको करने के बाद ये है कि जब आप नहीं पढ़ते और कभी सुबह उठ के पढ़े तो गोया कि वो उसमें दवाम हो जाएगा, करने के लिए अमल अच्छा हो जाएगा। ठीक है, यहाँ भी रुकते हैं, इंशाल्लाह ताला कंटिन्यू करेंगे। अल्लाह ताला आपको मुझे अमल की तौफीक अता फरमाए, हमारी नमाजों को खूबसूरत कर दे और ये सीरीज़ तो ख़ास तौर पे इल्मी तौर पे एक हदीस की किताब पढ़ने के बराबर है क्योंकि लेक्चर्स जो होते हैं ना उसमें कुछ बातें बोलने वाले की होती हैं, कुछ मोटिवेशन होती है, लेकिन मैं चाहती हूँ कि इस बुक को हम बिल्कुल 1, 2, 3 करके पढ़ें ताकि हमारी नमाज ठीक हो और बहुत तवालत भी ना हो और कुछ मिस भी ना हो। तो जज़ाकुमुल्लाह खैर, सुभानक अल्लाहुम्मा व बिहमदिका, अशहदु अल्ला इलाहा इल्ला अंता, अस्तग़फिरुका व अतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।